مجھے ایسا بنا دے، احسان کر لوگوں پہ مجھے ایسا بنا دے۔
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ، الصلاة والسلام علیک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ، وعلا آلک و اصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، الحمدللہ عز و جل ایک بار پھر سلسلہ احکام تجارت کے ساتھ حاضر ہیں، اور انشاءاللہ عز و جل حسب معمول اس سلسلے میں آپ کاروبار اور مالی لین دین سے متعلق سوالات کر سکتے ہیں، انشاءاللہ عز و جل ممکنہ صورت میں سلسلے میں شامل کرنے کی نیت رکھتے ہیں، درود پاک کی فضیلت شامل سلسلہ کریں گے، اور پھر آپ کے سوال کے ساتھ مفتی علی اصغر عطاری مدنی مدظ اللہ علی کی بارگاہ میں حاضر ہوں گے، جو آپ کے سوالات کے جوابات ارشاد فرمائیں گے اور شرعی رہنمائی فراہم کریں گے۔ نبی کریم صلی اللہ علیہ وسلم پر درود و سلام پڑھنے کے بے شمار فضائل و برکات آئے ہیں۔ ایک حدیث مبارکہ میں آتا ہے، آقا کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جو شخص مجھ سے ایک بار درود پاک پڑھے اور وہ قبول ہو جائے تو اللہ عزوجل اس کے 80 برس کے گناہ مٹا دے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ آپ کی کال شامل کرتے ہیں، سوال شامل کرتے ہیں اور مفتی صاحب کی طرف بڑھتے ہیں۔ جی،
میرا سوال یہ ہے کہ نیلامی والی بیسی جو بولی لگا کر اٹھائی جاتی ہے، اس کا شرعی حکم کیا ہے، وہ جائز ہے یا ناجائز؟ ایک نیلامی والی ہوتی ہے اور ایک نمبر والی بیسی، دونوں میں شرعی حکم کیا ہے، اس کا شرعی حکم بتا دیجیے۔
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ نیلامی والی بی سی جو ہے، یہ سودی طریقہ کار ہے، کیونکہ اس میں ایک طرف سے پیسے کم ہوتے ہیں اور ایک طرف سے زیادہ ہوتے ہیں، خریدنے والا جو ہے وہ زیادہ پیسوں کی ادائیگی کر کے ادھار کے ساتھ کم پیسے وصول کرتا ہے، جو پیسے نکلے ہیں وہ خرید لیتا ہے اور پھر ادائیگی اس کے بعد میں ہوتی ہے، تو یہ سودی طریقہ کار ہے، یہ جائز نہیں ہے۔
اگلی کال دیجیے۔
سوال میرا یہ ہے کہ جو آفس وغیرہ میں آج کل ایک سلسلہ چلا ہوا ہے کہ آپ کو ٹریٹ دینی پڑتی ہے، یعنی آپ کانٹریکچوئل اسٹاف ہو تو پرمانینٹ ہو گئے تو آپ کو ٹریٹ دینی ہے، اسی طریقے سے کوئی برتھ ڈے سیلیبریشن ہو رہی ہے تو آپ کو پیسے دے کے ٹریٹ دینی ہے، تو یہ زبردستی کی ٹریٹ دینا کیسا؟ اگر ہم ٹریٹ نہیں دے رہے ہوتے تو پھر وہ پارٹیسپیشن نہیں کرتے، تو پھر وہ لوگ کہتے ہیں کہ کیسا مطلب پارٹیسپیٹ نہیں کرتا، الگ نظر دیکھتے ہیں۔
دیکھیے، دنیا کے اندر خوش و خرم رہنے کے لیے یہ ضروری ہوتا ہے، یعنی ضروری سمجھ لیجیے کہ ایک اچھی بات ہے کہ آپ کے دوست ہوں، آپ کچھ نہ کچھ ایسے لوگ ہوں آپ کے ساتھ بیٹھنے والے کہ جو حدود میں رہتے ہوئے بے تکلفی کے ساتھ آپ ان کے ساتھ بات چیت کر سکیں، خوش طبعی کر سکیں، آپ ہر وقت ہی جو ہے وہ گوشہ نشین رہیں اور کمرے میں بیٹھے رہیں، اس سے ایک اکتاہٹ بندے کے اندر طاری ہو جاتی ہے اور بڑی عجیب کیفیت بھی ہو سکتی ہے۔ ہاں، ایسی بے تکلفی نہیں ہونی چاہیے کہ جس کے اندر کسی کی دل آزاری ہو، غیبتوں کا مطلب کہ دروازہ کھلتا ہو، غیر شرعی باتیں ہوتی ہوں، ایسا نہیں۔ تو یوں اگر دوست آپس میں مل کے، کبھی کسی نے کھانا کھلا دیا، کبھی کسی نے کھلا دیا، آپس میں انڈرسٹینڈنگ کے ساتھ اگر ایسا معاملہ ہوتا ہے تو کوئی حرج نہیں ہے، ایک دوسرے کو آل نہیں نہ دلائی جائے، ایک دوسرے کو شرمندگی پر اترنے پر مجبور نہ کیا جائے، زبردستی پر مجبور نہ کیا جائے، جیب اجازت دیتی ہو تو کوئی حرج نہیں ہے، بندہ دوستوں کے ساتھ بیٹھے، بے تکلف کے ساتھ بھی پیش آئے، تو اس میں کوئی حرج نہیں ہے۔ خشکی بندے کے اندر نہیں ہونی چاہیے، اور یعنی ہنسمکھ بندہ ہو، سب سے ملنسار طریقے سے پیش آئے، اور پھر یہ ہے کہ آپ کا سرکل جتنا بڑا ہوگا تو ذہن نصیب آپ ان کو نیکی کی دعوت دیں، ان کو اچھائی کی بات بیان کریں، اور بجائے اس کے کہ خود متاثر ہوں دوسروں سے، اچھی باتیں کر کے آپ ان تک پہنچائیں اور خود ایک غالب رہنے کی کوشش کریں۔ غالب ان معنی میں کہ اگر وہ نماز نہیں پڑھتے تو آپ نماز کی طرف اٹھ کر جائیں
نیکی کے فروغ کا باعث،
ہاں تو وہ بھی آپ کے پیچھے پیچھے نماز پڑھنے آئیں گے. تو یوں یہ ہے کہ زیادہ دوستوں کا ہونا اور زیادہ رہن سہن لوگوں سے رکھنا، اس میں اچھے پہلو بہت سارے ہیں، خراب پہلو بھی بہت سارے ہیں. آج کل کا دور بہت نازک ہے. اگر دوست جو ہیں وہ ان کی وجہ سے بندہ خود برائی کی طرف مائل ہوتا ہے، ایسے دوستوں کو تو سوچنے کا موقع بھی دینا چاہیے، سوچنے سے پہلے چھوڑ دینا چاہیے. تو اچھے دوست بلا شبہ سرمایہ ہوتے ہیں اور ایک نعمت سے کم نہیں ہے. اچھے دوستوں کے ساتھ اٹھنا بیٹھنا رکھا جائے.
ٹھیک، اگلی کال دیجیے.
میرا بردر ان لا قسطوں کا کام کرتا ہے، تو وہ قسطوں کا کام کرتا ہے، اس کے پاس پیسوں کی شارٹنگ ہو گئی ہے. وہ مجھے کہہ رہا ہے کہ آپ مجھے 2 لاکھ روپے دے دو، میں آپ کو اس کی پرافٹ دوں گا. جو میں 50% لیتا ہوں اس میں سے 25% میں آپ کو پرافٹ دوں گا سال بعد. تو میں یہ سوال کرنا چاہ رہا تھا کہ یہ کام ٹھیک ہے یا غلط ہے.
ٹھیک ہے، دیکھیے ایک تو ان کے سوال میں مسئلہ یہ ہے کہ جو صاحب قسطوں کا کام کرتے ہیں ان کا طریقہ کار کیا ہے، ان کا طریقہ کار غیر شرعی نہیں ہونا چاہیے. دوسری بات یہ ہے کہ ان کے آپس کا جو معاہدہ ہوگا، یہ نہ ہو کہ وہ بس پیسے رکھ لے اور ان کو لگا بندہ ایک نفع دے دے، یہ نہیں. مثال کے طور پر 2 لاکھ روپے لے کے اس نے 4 فریج خریدنے ہیں، اب ایک نئی بک بنے گی بھی 4 فریج الگ ہیں، وہ خریدے گئے، وہ خریدنے کے بعد اتنے کے خریدے گئے، اتنے بکے، اور اس کی محنت، ان کا پیسہ، اور پھر نفع بھی طے ہو گیا شروع میں کہ پرسنٹیج یہ ہوگا. تو پھر یہ فریج کتنے کے بکے دیکھا جائے گا، کتنا اس میں سے بچت ہوئی. تو یوں ایک کاروباری موڈ پر وہ نفع دے تو جائز ہے، جبکہ اس کا کام بھی صحیح طریقے سے ہوتا ہو. اگر اس میں غیر شرعی شرائط ہیں تو پھر ان کے ساتھ شمولیت اختیار نہیں کی جائے گی. تو یوں قسطوں کا کاروبار ہو یا کوئی بھی اور کاروبار ہو، اس کے اندر ایک بات تو مشترک ہے، جب بھی آپ کسی ساتھ انویسٹ کرتے ہیں، انویسٹ کرنے کے جو اصول و ضوابط ہیں بنیادی طور پر ان کو فالو کرنا ہوتا ہے.
اگلی کال دیجیے.
میرا مفتی صاحب کی بارگاہ میں یہ سوال ہے کہ گارمنٹس کی دکان ہے اور وہاں پر کسٹمر آتا ہے اور کسٹمر کی کوئی چیز رہ جاتی ہے، مثال کے طور پہ کوئی سادہ کپڑا رہ جاتا ہے، وہ تقریباً 6 منتھ جو ہے نا وہ میرے پاس پڑا رہتا ہے اور وہ میں انتظار کرتا رہتا ہوں کہ وہ کسٹمر واپس آئے. اس کے گھر کا مجھے نہیں پتا ہے وہ کہاں کیا ہے، کیا وہ میں استعمال کر سکتا ہوں؟ اگر استعمال کر لیا ہو تو اس کا کیا حکم ہے؟
ٹھیک ہے جی، دیکھیں گری پڑی جو چیز ہے اسے لقطہ کہتے ہیں، اور لقطے کا حکم یہ ہے کہ اس بندے کا انتظار کیا جائے گا. اور یہ تو کہیں دکان پہ بھول گیا ہے، اگر کہیں روڈ ووڈ پہ ملی ہوتی تو معلوم بھی کروایا جاتا ہے کہ کس کی ہے، اس کو سنبھال کے رکھا جائے جب تک اس کے آنے کے چانسز ہوں، سنبھال کے رکھنا چاہیے، خود استعمال نہیں کریں گے.
ٹھیک ہے، اگلی کال دیجیے.
محمد حسن عطائی سردار آباد کی سرداری کابینہ سے عرض کر رہا ہوں. سلسلہ احکام تجارت ماشاء اللہ عز و جل بہت اچھا ہے. اللہ عز و جل مفتی علی اصغر عطاری اور مہروز عطاری کو شاد و آباد رکھے. مفتی صاحب کی بارگاہ میں سوال عرض ہے کہ آج کل ویب سائٹ اور اپلیکیشن اور یوٹیوب ویڈیوز میں اور اب تو فیس بک اور انسٹاگرام پر بھی جو ہے وہ ایڈ لگنے سٹارٹ ہو چکے ہیں، لوگ اس سے ارننگ کرتے ہیں، تو پلیز اس حوالے سے تفصیل سے ارشاد فرمائیں کہ جو ہے اس کی جو ارننگ ہے وہ جائز ہے یا ناجائز ہے، کیونکہ جو لوگ اس سے ارننگ کرتے ہیں وہ ماننے کے لیے تیار نہیں ہے اور یہ کہتے ہیں کہ اگر آپ کا کنٹینٹ اچھا ہے تو پھر اس کی جو ہے وہ ارننگ بھی جائز ہے، اگر آپ کا کنٹینٹ اچھا نہیں ہے تو پھر اس کی ارننگ بھی جائز نہیں ہے. اور یہ بھی کہتے ہیں کہ اگر یوٹیوب اور اس طرح کے جو ایڈز ہیں وہ جو ہے وہ شراب اور جوئے کے ایڈز نہیں لگاتے غیر مسلم ہونے کے باوجود، تو اس سے جو ہے ان کی جو ارننگ ہے وہ جائز ہے، تو آپ ذرا تفصیل سے ارشاد فرمائیں کہ جو اس طرح کی ایڈز پر جو ارننگ ہوتی ہے تو یہ جائز ہے یا ناجائز ہے؟
مختلف سائٹس پہ ایڈ پر ارننگ،
فیس بک پر بھی ایڈ آتے ہیں؟
جی آتے ہیں.
ایک تو وہ ایڈ آتے ہیں نا جس میں فیس بک خود پیسے لیتا ہے، وہ ایڈ کے جس میں جس کا پیج ہے اس کو پیسے ملتے ہوں،
अब ये तो यही बता रहा हूँ, सुनने में भी यही आया।
किसी किस्म के एड हो, मैं अर्ज कर देता हूँ, किसी किस्म से मुराद ये है कि जो एड आपके चैनल पर या आपके पेज पर आएंगे और आप उनको स्पेस देंगे और फिर क्लिक अगर वो होते हैं तो फिर आपको पैसे मिलेंगे। तो मैं पिछले हफ्ते ही का वाक्या बता देता हूँ। मुझे एक सूरत की तलावत सुननी थी, तो मैंने सर्च की और यूट्यूब पे वो सूरत मौजूद थी, मौजूद होती है। जिस कार्य की मैं सुनना चाह रहा था
वो दस्तियाब थी,
तो वो दस्तियाब थी। जैसे मैंने क्लिक किया तो बजाय कुरान पाक की तिलावत के म्यूजिक शुरू हो गया। तो मैं पढ़ा गया कि ये कोई गलत, तो वो
क्लिक गलत हो गया,
गलत तो नहीं हो गया, तो देखा तो नहीं क्लिक तो सही हुआ है
जी।
पता चला था ये एड था, कुरान पाक की तिलावत सुनने के लिए कोई बंदा जा रहा है और उससे पहले म्यूजिक और वाहियात मनाजिर। कितनी मतलब के बेशर्मी की बात है कि मुसलमान जो है वो इस तरह की एक मामूली सी अर्निंग के बदले इस बात का भी लिहाज नहीं रखते कि कुरान पाक की वीडियो के ऊपर क्या लगा हुआ है। अच्छा, वो लिहाज क्यों नहीं रखते, उन्हें पता ही नहीं है
क्या लगेगा,
कि यहाँ क्या लगेगा।
ठीक है,
तो बात यह है कि आप जो स्पेस दे रहे हैं और जो स्पेस देकर आप ये मौका देते हैं कि इस पर कोई भी एड लगाया जाए तो उस पर म्यूजिक लगेगा, उस पर बेपर्दा औरतें लगेंगी, ये सब कुछ जो लगेगा, आप इससे कैसे बरी जिम्मा हो सकते हैं। आप इसमें आपका अमल दखल तो शामिल है, ऐसा तो है नहीं कि जो भी वीडियो होगी उसके अंदर ये सब चीजें भी होंगी, ऐसा तो है नहीं है। जहां आप चाहेंगे वहां एड लगेगा, जहां आप नहीं चाहेंगे वहां एड नहीं लगेगा। तो ये कोई मुश्किल बात नहीं है, सबकी समझ में आ रही है। आप देख लें जिस तरह के एड लगते हैं आपके सामने है, तो उनके अंदर खिलाफ शरा बातें होती हैं। तो खिलाफ शरा बातों के लिए आप स्पेस देंगे और वो एड वहां लगेगा तो बहरहाल आप काबिले गिरफ्त तो होंगे। इस तरह की अर्निंग तो जायज नहीं है।
मुझसे भी तो इन्होंने सोशल मीडिया के हवाले से ये गुफ्तगू की है। अगर कोई चीज हमारी मिल्कियत में, मिसाल के तौर पर कोई दुकान है, प्लाजा है, कोई शॉपिंग सेंटर है या हमारा घर ही है और वहां पे भी कोई हमारी गाड़ी है, तो वहां पे कोई एडवर्टाइजमेंट कंपनीज करना चाहती हैं, और आजकल ये बहुत आम हो गया, गाड़ियों पे भी आपने देखा होगा कि एडवर्टाइजमेंट चल रही है, तो अब वहां के लिए भी ना स्पेस दे देते हैं। मिसाल के तौर पर बैक विंडो जो है वो दे दिए जनाब गाड़ी और घर के ऊपर जो है वो बहुत बड़ा जो है वो लग गया है। तो इस तरीके से जो देते हैं एड के लिए, तो उनको भी इन चीजों का ख्याल करना होगा या उनको किन किन चीजों का ख्याल करना चाहिए।
देखिए, जाहिर बात है कि एक तो है कि किसी चीज का जायज मसरफ होना,
ठीक है,
घर है सकूनत वहाँ जायज मसरफ है,
ठीक है,
कोई जुदा खाना मामला हो गया। एड का जो मामला है बिल्कुल एक जुदा खाना बात है,
ठीक
है। तो यहाँ भी तो हलाल और हराम को देखा जाएगा,
ठीक है,
तो कैसे सर्फ नजर की जा सकती है।
सही, अगली कॉल दीजिए।
काशिया बात कर रहा हूँ लाहौर से। मेरा आपसे ये सवाल है कि लोग जो आजकल महफिल नात मिलाद होती है, नात पढ़ते हैं, इसमें पैसे निछावर किए जाते हैं नात ख्वां पे, तो इस्लाम इसकी इजाजत देता है या नहीं, किस तरह से ये सही है?
ठीक है,
देखिए, नात ख्वां पे पैसे निछावर करना या पैसे जाके डाल देना, आमतौर पर बेल देना कहते हैं, बेल देने कहते हैं
महफिल वगैरह
पुरानी जबान में। शरी एतबार से तो ये एक गिफ्ट होता है देने वाले को, यानी ऐसा नहीं है कि वो जो नात पढ़ने आया है उसने आपसे कोई मायदा किया हुआ था कि जी मुझे पैसे चाहिए। मुंतजमीन से किया हुआ जुदा गाना हुक्म है, नात खानी के पैसे लेना तो जायज नहीं है, वक्त मुकर्रर करके वक्त के पैसे लेना जायज है। लेकिन ये दूसरे कैटेगरी के पैसे हैं कि जो पहले से तय शुदा नहीं है,
ठीक,
कोई उठा उसने अपनी मर्जी से दे दिए, तो ये उसमें नहीं आते जिसको ममनू करार दिया गया है, ये एक गिफ्ट के अंदर आते हैं। तो यूं पहला सवाल तो है देना, देना जायज है। अब है देने का अंदाज,
ठीक है,
तो देने के अंदाज पे देखें दो तीन चीजें मद्देनजर रखना चाहिए। हर चीज के आदाब होते हैं, हर चीज के मैनर्स होते हैं। हम खाना खाते हैं उसके भी आदाब और मैनर्स हैं, हम गुफ्तगू करते हैं उसके भी आदाब और मैनर्स हैं। पहली बात तो ये है कि नात खानी ही रहनी चाहिए, ये ना हो कि वो पैसा खानी बन जाए और बजाय इसके कि वहां से कलाम पढ़ा जा रहा है, जिक्र रसूल किया जा रहा है, सारी तवज्जो उसके बजाय पैसों पर रहे। तो पैसों का लेन देन ऐसा ना हो कि वो کنٹینٹ پر حاوی ہو اور کنٹینٹ متاثر ہو, لوگوں کا ذوق متاثر ہو. ظاہر بات ہے نعت خوانی جو عبادت ہے, تو اس عبادت کو وقار کے ساتھ اور اطمینان کے ساتھ اور ایک عزت کا جو طریقہ ہے اور اچھے اخلاق اور اچھے مینر جو ہیں اس کے دائرے میں رہتے ہوئے سننا ہی چاہیے. دوسرا یہ ہے کہ پیسے بھی جو ہے ظاہر بات ہے پیسوں کی بھی ایک اہمیت ہے, اللہ تعالیٰ کی نعمت ہے, ان کو بھی اس انداز میں نہ لٹایا جائے کہ جس کو معاشرتی طور پر برا سمجھا جاتا ہو, کہ معاشرے کے اندر جس جائز چیز کو بھی برا سمجھا جائے گا انگلیاں اٹھیں گی. اس سے شریعت یہی کہتی ہے کہ اس سے بندے کو احتراز کرنا چاہیے.
ٹھیک, اگلی کال دی.
جی میں عرب شریف سے عرض کر رہا ہوں, میرا یہ سوال عرض ہے. ادھر ہم باہر کھڑے تھے تو ایک دوست نے بولا بھائی آپ کے بھی نیٹ کا موبائل اور میرے نیٹ کا موبائل کا سودا ہے. چلو اس میں ہم نے سودا تو کر لیا, اس نے میرا موبائل لے گیا, میں اس کا موبائل لے آیا. ایک دن بعد اس نے فون کیا, نہیں بھائی نہیں یہ آپ اپنا موبائل لے جاؤ, مجھے یہ نہیں چاہیے. چلو موبائل تو میں لے آیا تو میرے موبائل پہ کچھ پیسے خرچے ہوئے, اس نے آدھے اس نے دیے آدھے میں نے. ابھی وہ کہہ رہا ہے جو میں نے خرچہ کیا نا آپ کے موبائل پہ وہ پیسے مجھے واپس دے دو. کیا مفتی صاحب کے بارگاہ میں رضا ہے یہ واپس دینے ہیں کہ نہیں؟
موبائل کوئی بھینس تو ہے نہیں کہ اس نے چارہ کھا لیا ہوگا ایک دن کے اندر, ایسے کیا خرچے ہوگا موبائل پر.
لانے لے آنے میں ہو سکتا ہے, اگر یہ ایک کنٹری سے دوسرے کنٹری لا رہے ہیں تو شاید ٹیکس وغیرہ کا کچھ پرابلم.
نہیں تو یہ تو دو دوست آپس میں کھڑے ہوئے تھے نا, ایک دن لیا دوسرے دن واپس کر دیا, وہ تو ایک ہی شہر میں ہے, اسے کیا خرچے ہو گئے؟ تو تفصیل بیان کی جائے کیا خرچے ہو گئے اسے کیا نہیں ہوئے.
ٹھیک ہے جی, بعض اگر سوال جو ہوتا ہے آپ کا وہ واقعہ تنجنا بڑا مشکل ہو جاتا ہے اسے سمجھنا. جی اگلی کال دیجیے.
شادی میں جو مہر ادا کیا جاتا ہے اس کی جگہ جو ہے جائیداد دینا کیسا, اور اگر ہم جو ہے یہ جائیداد دیں گے تو اس سے مہر ادا ہو جائے گا, اس کے لیے جو ہے شرعی رہنمائی کیسا کر دیجیے گا؟
ویسے تو آج ہمارے ناظرین کا میں تہ دل سے شکر گزار ہوں, ایسے سوال نہیں کر رہے جو آج سے پہلے نہ آئے ہوں, پرانے سوالات نہیں کر رہے, ماشاء اللہ نئے سوال آ رہے ہیں. چلیں دیکھیں, مہر میں مال کا دینا ضروری ہے, اور یہ ضروری ہے کہ وہ مال 10 درہم سے کم مالیت کا نہ ہو. جب مہر مقرر ہوگا تو یہ لحاظ رکھنا ضروری ہے کہ 10 درہم سے کم مالیت کا نہ ہو, اور 10 درہم کی جو رقم بنتی یعنی جو مقدار بنتی ہے 2 تولہ اور تقریباً 7.5 ماشا چاندی, یہ مقدار بنتی ہے 10 درہم کی. ٹھیک, چاندی کا ریٹ اپ ڈاؤن ہوتا رہتا ہے, آج کے ریٹ سے بھی ہو سکتا ہے 3 سے 4 ہزار کے درمیان ہی بنے. اس سے کم پیسے نہ ہو, زیادہ کی کوئی مقدار نہیں ہے. مال ہونا, ایسڈ ہونا یہ ضروری ہے. وہ ایسڈ کرنسی نوٹ کی شکل میں ہو, وہ سونے کی شکل میں ہو, وہ اموویبل پراپرٹی کی شکل میں ہو, کسی قسم کی کوئی تحدید نہیں ہے, کسی قسم کی کوئی قید نہیں ہے شریعت کی طرف سے, نہ ممانعت ہے. تو اگر پراپرٹی کوئی مہر میں دینا چاہتا ہے تو پراپرٹی بھی مہر میں دی جا سکتی ہے. مہر کی 2 قسمیں ہیں, ایک آئین سے لکھتے ہیں معجل اور فوری دینا ہوتا ہے, اور ایک حمزہ سے لکھتے ہیں معجل, وہ وقت طلاق کم از کم دینا ضروری ہوتا ہے. تو کس قسم کی آپ کس قسم کی نوعیت ہوگی اس کی, اس کو سامنے رکھتے ہوئے آپ ادا کر سکتے ہیں.
اگلی کال دیجیے.
احکام تجارت میں سوال یہ تھا کہ شیئرز کا کام اگر وہ سودی ادارہ نہ ہو اور مینوفیکچرنگ کوئی فرم ہو تو کیا اس کے شیئرز خریدے جا سکتے ہیں؟
دے آر ڈفرنٹ کائنڈس آف شیئرز, بہت ساری اقسام ہیں. کس قسم کے شیئرز کی آپ بات کر رہے ہیں اس کے بعد ہی اس کا جواب دیا جائے گا. چلیں
اگلی کال دیجیے.
محمد آصف عطاری چمنے عطار سینئر سے عرض کر رہا ہوں. میرا مفتی صاحب کی بارگاہ میں سوال یہ ہے کہ میں دودھ کا کام شروع کیا ہے تو دینے میں اور لینے میں کیا احتیاطیں کرنی چاہیے, کیونکہ ہمارے یہاں ٹرینڈ یہ ہے کہ لیتے تو بڑے برتن سے ہیں اور دیتے جا کے آگے پورا 1 کلو یعنی کہ 1 لیٹر دیتے ہیں, تو بعض کا دودھ رستے میں ضائع بھی ہو جاتا ہے اور دینے میں بھی تھوڑی احتیاط وہ تھوڑا اوپر دینا پڑتا ہے, تو اس بارے میں کیا شرعی رہنمائی ہے؟
ٹھیک,
دیکھیے آپ کے دل میں احساس پیدا ہوا تو آپ نے سوال کیا ہے, اور آپ خود ہی بتا رہے ہیں کہ تھوڑا زیادہ دینا پڑتا ہے, بس پورا دیں. اگر ڈالنے میں پورا نہیں آ رہا تو تھوڑا سا اور ڈال دیں.
ٹھیک,
بعض اوقات ہوتا ہے ہمیں جھلک جائے گا, تھوڑا کم ڈالتے ہیں, پھر اتنا دوسری دفعہ میں ڈال دیں کہ بھائی وہ کور ہو جائے.
ठीक है,
तो अगर कोई किलो लेने आया तो किलो से कम ना हो, आधा किलो लेने आया तो आधा किलो से कम ना हो, इनका तो लीटर ही चलता है मेरे ख्याल में,
दूध में तो लीटर ही है।
हाँ, तो जो भी पैमाना मारूफ है उसके मुताबिक जितने का ग्राहक ने लिया है उससे कम नहीं होना चाहिए, पहली बात ये है। दूसरी बात यह है कि दूध बेहतर से बेहतर दें, ये ना हो क्या ग्राहक जो है वो पानी ले रहा हो दूध के बदले। और तीसरी बात यह है कि बाज़ुकात दिखाया गया है कि दूध फट जाता है
जी घरों पर,
घरों में आता है फट जाता है, बाज़ुकात तो घर वालों का अपना कसूर होता है, बर्तन साफ नहीं होता उसकी वजह से फटता है। और अगर आप समझते हैं कि नहीं जी हर दूसरा बंदा लेकर आ रहा है मेरे पास, तो फिर तो आपको रिवर्स गियर लगाना पड़ेगा और आपको वापस लेना पड़ेगा, क्योंकि लोगों ने सही चीज खरीदी है, नाजायज चीज नहीं खरीदी, तो सही चीज उन्हें देना ये आप पर जरूरी है। तो इस काम के अंदर नाजुकी और हसासियत ज्यादा होती है, तो यूं अगर कहीं खराब भी हो जाए तो उसका नुकसान दरार बर्दाश्त करना पड़ेगा आपको।
मतलब ये इन्होंने फरमाया कि लेते हुए क्या एहतियात करें, या आगे से जो लेते हैं तो थोड़ा बड़े पैमाने से लेते हैं,
इसका मतलब ये है ना कि जब भी कोई चीज रेजगारी में तुलती है
जी
तो थोड़ा बहुत ज्यादा जाता है, यानी इनके यहाँ तो एक ड्रम आ गया पूरा
जी जी,
तो वहां तो ऐसा नहीं हुआ कि पाव पाव करके उन्होंने लिया हो, लेकिन जब ये दे रहे हैं तो उसमें प्लम वाला ये एक चीज ज्यादा तुलेगी, एक अंडरस्टूड बात होती है
ठीक।
तो यूं फिर ग्राहक बाज दुकानदार ये जहन बना लेते हैं कि भाई हमने जो लिया था 40 किलो दूध एक मन, तो एक ही ड्रम में ले लिया था
जी,
मतलब ये 40 किलो दूध हम जो है 80 जगह करके दे रहे हैं, तो हमारा थोड़ा थोड़ा ज्यादा जा रहा है, तो भाई थोड़ा थोड़ा ज्यादा जा रहा है उसके मुकाबले में वो एक अलग बात है, आप पैसे भी तो ज्यादा ले रहे हैं, आपने लिया 80 का और दे रहे 100 का है
ठीक है,
और फिर जिसको आप ज्यादा जाना कह रहे हैं वो आपका अपना एक हिसाब है, ग्राहक का यह कासिल है एक किलो मांगा है तो एक किलो ही उसे मिले,
यानी मिकदार पूरी होनी चाहिए,
पूरी होनी चाहिए
ठीक है। अगली कॉल दीजिए।
जब हम कोई चीज बेचते या खरीदते हैं तो बसा औकात चीज पसंद नहीं आ रही होती या शक होता है कि घर वालों को पसंद आएगी नहीं, तो इस सूरत में कह दिया जाता है कि अगर पसंद नहीं आएगी तो हम वापस कर देंगे या तब्दील कर देंगे, तो इस हवाले से क्या शरी हुक्म है?
एक सहाबी रसूल रज़ी अल्लाह तआला अन्हु बारगाह रिसालत में हाजिर हुए, अर्ज की या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम सौदा करता हूँ तो धोखा खा जाता हूँ, प्यारे आका अलैहिस्सलाम ने इरशाद फरमाया जब सौदा करो तो कह दिया करो मुझे इख्तियार है, ला खला बता भाई धोखा नहीं मुझे इख्तियार है। तो एक सौदे की नियत ये होती है कि भाई आपने खरीद लिया आप कोई वापसी नहीं है
ठीक,
यानी कोई ऐप निकल आया बंद डब्बा था देख के नहीं लिया, एक अलग सूरत है। मतलब आम तौर पर सौदे किस तरह के होते हैं कि जी आप ले जाए सौदा डन है
जी,
एक सौदा वो होता है कि जो थोड़ा सा सीमित डन होता है, यानी कुछ डन होता है और कुछ नहीं होता
ठीक,
तो वो इसी तरह का होता है, उसे फिक की जबान में कहते हैं ख्याल शर्त पर लेना
ठीक है।
आप बताकर ले रहे हैं कि भाई मैं एक आध दिन में वापस कर दूंगा
अगर पसंद नहीं आया,
पसंद नहीं आया तो
ठीक,
तो यूं 3 दिन की शर्त रखी जा सकती है, 3 दिन से ज्यादा की नहीं रखेंगे, 3 दिन की शर्त रखेंगे
ठीक। तो अगर इस तरीके से ले रहे हैं कि भाई पसंद नहीं आई तो वापस कर देंगे, तो इतने की तो इजाजत है,
इतनी इजाजत
ठीक है। अगली कॉल दीजिए।
मेरा सवाल ये है कि अगर कोई आदमी डॉलर चेंज करवाता है, कोई भी करेंसी चेंज करवाता है, तो जिससे वो करवा रहा है वो कहता है कि इस डॉलर के बदले अगर तुम मुझसे नकदी लेते हो तो मैं तुम्हें $100 के बदले 10,000 दूंगा, अगर आप मुझसे चेक लेते हैं तो 2,000 इजाफी मिलेंगे, यानी 10,000 नहीं मिलेगा बल्कि 12,000 मिलेगा, तो ये जो इजाफी वो देता है बैंक के जरिए चेक के जरिए, तो उसका इजाफी लेना कैसा? सवाल से रहनुमाई फरमा दे, जज़ाकअल्लाह खैर।
देखिए ये मसला उलमा अहले सुन्नत के दरमियान इख्तलाफी है, बाज़ उलमा जो है वो डॉलर और जो पाकिस्तानी करेंसी है इसको 2 जिन्स मानते हैं कि ये अलग अलग जिन्स हैं
जी,
अगर अलग अलग जिन्स माना जाए तो एक तरफा कब्जे पर चेक लेना भी काफी होता है, यानी आपने डॉलर का कब्जा कर लिया और आगे से चेक मिल रहा है ये भी काफी होगा, और अगर इसको एक ही जिन्स माना जाए कि भाई ये दोनों ही कागज हैं और दोनों एक जिन्स हैं, तो फिर ऐसी सूरतयाल के अंदर उधार एक तरफा जायज नहीं होगा, तो आपकी सूरत में एक तरफा उधार की सूरत पाई जा रही है, इसलिए आप जो है वो कैश वाला मामला ही अपनाएं।
اگلی کال دیجیے.
مفتی صاحب کی بارگاہ میں میرا سوال یہ ہے کہ ایک میرا روٹین وائز کسٹمر ہے, وہ چاہتا ہے کہ جو مال میری دکان میں موجود نہیں ہے وہ علیحدہ سے لاہور سے جا کر خریداری کرے. اس سے میری 25 روپے فی پیس پرافٹ طے ہو گئی ہے. وہ مجھ سے پیسے لیتا ہے اور جا کر خریداری کرتا ہے, واپس آ کر وہ مجھے بل دیتا ہے اور اس بل میں میں 25 روپے فی پیس کے حساب سے اپنی پرافٹ ایڈ کر کے جو کھاتہ ہمارا چل رہا ہے اس کھاتے میں وہ رقم ساری بل اور پرافٹ ایڈ ہو جاتی ہے. اس کے بارے میں شریف حکم عنایت فرما دے. اس کی دوسری صورت یہ بھی ہوتی ہے کہ وہ پیسے نہیں لے کے جاتا, واپس آ کر بل دکھا کر پیسے لے لیتا ہے.
نئی صورت ہے لیکن سمجھ میں آ رہی ہے کہ ایک ہول سیلر ہے, دکان ہول سیل والے ہیں, اس سے کوئی ریٹیلر خریدتا ہے مال تو ساری چیزیں اس کے پاس موجود نہیں ہوتی جیسے انہوں نے کہا, اور کسٹمر کی جو ڈیمانڈ ہے وہ ان کے پاس موجود نہیں ہے. تو کسٹمر کہتا ہے جی میں کسی بڑی دکان سے یا بڑے شہر میں بڑی منڈی سے لے لیتا ہوں, لیکن کیونکہ میں کیش پیمنٹ نہیں کر رہا تو میں آپ کی طرف سے خریداری کر لیتا ہوں, اور وہ خریداری کر کے لاتا ہے چیزیں, ان کو بل وغیرہ دکھاتا ہے, یہ اس پہ 25 روپے کے حساب سے ہر پیس پہ ایڈ کرتے جاتے ہیں اپنے پروفٹ پر. اب وہ لینے کے بعد وہ لے جاتا ہے, جو ریٹیلر آیا تھا ہول سیلر کے پاس وہ ریٹیلر چیز لے جاتا ہے اور پیمنٹ یہ کرتے ہیں, لیکن ان کو ملتا ہے پھر ادھار میں بعد میں جو کھاتا چل رہا ہے اس کے تحت.
ایک تو انہوں نے کہا نا کہ دوسری صورت میں یہ بیان کیا کہ پیسے وہ نہیں لگاتا, بعد میں آ کے پیسے لے لیتا ہے,
یعنی کبھی پیسے ان سے لے کے جاتا ہے مارکیٹ سے خریداری کرتا ہے اور جو بھی حساب کتاب ہوتا ہے وہ انہیں بتا دیتا ہے, بچتے ہیں تو دے دیتا ہے اور لینے ہوتے ہیں تو لے لیتا. اور دوسری صورت یہ ہے کہ وہ خرید کے خود لے آتا ہے, لیکن اس کے اپنے سرکل وغیرہ ہوگا کوئی, تو وہ چاہتا ہے کہ میں خرید کے تو لے آیا, اب آپ لے لیں مجھ سے, پیمنٹ خود کر دی ہے, اب ان سے وصول کر رہا ہے.
دیکھیں یہ طریقہ تو ٹھیک ہے کہ وہ ان سے پیسے لے کے خرید کر لے کر آئے,
ٹھیک ہے,
ان کا وکیل بن کے مارکیٹ میں جا کے خرید کر لے آئے,
صحیح ہے.
دوسری صورت یہ ہے کہ ان سے پوچھ کر ادھار خرید کر لیا ہے,
ٹھیک ہے,
ان کا نمائندہ بن کے اپنے طرف سے نہ خریدے,
ٹھیک ہے,
ان کا نمائندہ بن کے ادھار خرید کر لیا ہے,
چوائس یہ کرے گا,
چوائس وہ کرے گا, ٹھیک ہے, لے آئے گا, یہ اس کے بعد ان کو پیسے دے دیں گے کہ یہ اگلے دن جا کے اس کو ادائیگی کر دو,
ٹھیک ہے.
تو یہ اصل میں ہے بے مرابہا,
ٹھیک ہے,
کہ ایک دکاندار یہ بتا کر کہ ایک دکاندار یہ بتا کے کہ یہ چیز مجھے اتنے کی پڑ رہی ہے, دوسرے کو فروخت کرتا ہے,
صحیح,
تو دوسرا بھی جانتا ہے کہ جناب اس کو یہ اتنے کی لاگت پڑی ہے, تو یہ عقد مرابہ کہلاتا ہے. اب یہ دو حصوں میں کام ہو رہا ہے, پہلے وہ بطور وکیل اور نمائندے کے خریدے گا, پھر ان کے حوالے کرے گا, یہ اس کا قبضہ کریں گے, قبضہ کرنے کے بعد پھر اس کو نئے سرے سے بیچ سکتے ہیں, کوئی حرج نہیں ہے,
ٹھیک. اگلی کال دیجیے.
مفتی صاحب کی بارگاہ میں عرض یہ تھی کہ شیئرز خریدنے میں اگر کوئی اصول مرتب ہوتا ہے تو اگر مناسب سمجھے تو ارشاد فرما دیں.
اصول مرتب ہوتا ہے,
دیکھیں اصول تو مفتی بننے کے لیے جو آتے ہیں نا وہ سیکھتے ہیں, عوام اصول نہیں سیکھتی, عوام جزیات سیکھتی, اپنی صورت بیان کرے کہ یہ صورت ہے اس پر حکم لے,
ٹھیک ہے,
اصول نہیں سیکھے جاتے کبھی بھی, اصول سیکھنا عوام کا کام نہیں ہے. اور دارالافتاء تشریف لے آئیے, جو بھی صورتحال ہوئی بیٹھ کے بات کریں گے,
ٹھیک. اگلی کال دیجیے.
سر مسئلہ یہ ہے کہ ہمیں جو ہے نا ہم کوئی بھی سم یوز کرتے ہیں, ہمیں وہ جو ہے نا الاؤنس دیتے ہیں, ایڈوانس بیلنس دیتے ہیں, وہ ہمیں جو ہے نا 10 روپے ایڈوانس دے رہے ہیں یا 15 روپے ایڈوانس دے رہے ہیں, تو اس کا جو ہے نا 15 کا 18 روپے یا 20 روپے ہم سے جو ہے نا وہ اس کا ٹیکس لیتے ہیں, تو پوچھ رہا یہ تھا کیا یہ سود میں آتا ہے یا اس کا کیا یوز شرعی حکم ہے؟
کیا یوز کرتے ہیں؟
موبائل وغیرہ کا بیلنس ہے.
اچھا, ایڈوانس لیتے ہیں. دیکھیں ایڈوانس جو بیلنس لیا جاتا ہے, ہماری جو سمیں ہوتی ہیں عام طور پر پری پیڈ ہوتی ہیں, کہ ہم پہلے پیسہ ادا کرتے ہیں پھر ہم اس کو استعمال کرتے ہیں, پوسٹ پیڈ نہیں ہوتی کہ ہم پہلے استعمال کریں اور پھر مہینے بعد بل آئے. تو جب پیسے ختم ہو جاتے ہیں تو کمپنی کہتی ہے کہ ہم آپ کو بغیر پیسے کے بھی سروس دیں گے لیکن تھوڑی مہنگی دیں گے. تو وہ جو تھوڑی مہنگی سروس ہے اس کو لوگ یہ کہتے ہیں کہ یہ لون لے کے ہم سے زیادہ پیسے لے رہے ہیں. تو لون تو اس نے دیا ہی نہیں, لون تو یہ ہوتا ہے کہ آپ کے والے کوئی چیز کریں, ٹھیک ہے, لون ایک حصے اور مادی چیز ہونی چاہیے لون کے لیے, یہ ضروری ہے. جبکہ ایسا نہیں ہوتا کہ آپ کے پاس پیسے آ گئے اور آپ نے وہ پیسے نکلوا لیے اور وہ خرچ کر لیے, بلکہ بینک एक सर्विस आपको देता है, पहले वो ये करता था कि उसके पहले पैसे लेकर फिर देता था, और अब ये कि उधार में सर्विस दे रहा है, तो उधार में सर्विस देने की वजह से वो थोड़ी महंगी देता है, तो ये सूदी मामला नहीं है, जायज है।
अगली कॉल दीजिए।
मैं ये हुजूर पूछना चाह रहा हूँ कि ये जो कोई शख्स मेरे जरिए उम्रे पे जाना चाह रहा है जी, तो उससे मैं 2000-3000 रुपया प्रॉफिट ले सकता हूँ, ये जो प्रॉफिट मिलेगा वो मेरे लिए जायज है या नहीं जायज? मेरा हालांकि उम्रे का कारोबार नहीं है।
ठीक है जी,
उम्रे पे
इनके जरिए से जा रहा है कोई शख्स, इनका काम नहीं है ट्रेवलिंग एजेंसी वगैरह का, अब ये कह रहा है 2-3 हजार रुपए उसके जरिए से प्रॉफिट ले सकता हूँ या नहीं।
देखिए, आपने आप पैसे किससे लेंगे? पहला सवाल तो ये है, जो उम्रे पे जा रहा है उससे तो आप लेंगे नहीं, आमतौर पर तो यही होता है, जो उम्रे पे जा रहा है उस वो नहीं देता कि ये लो जी 2000 रुपए आपने मेरा फलां काम किया है। असल में बंदा ले रहा होता है उन कंपनियों से के जिनसे उम्रे पे जाने वाला अपनी सर्विसेज लेता है, जिनसे वीजा लगवाएगा, जिनसे वो होटल पैकेज लेगा, जिनसे वो टिकट खरीदेगा। वो कंपनी वाले आमतौर पर जो है इन लोगों को ऐसे लोग लाने की बुनियाद पर, ऐसे लोग लाने की बुनियाद पर एजेंटों को पैसे देते हैं। तो पहली बात तो ये है कि अगर इन कंपनी वालों से आपने पहले से तय कर रखा है मैं आपके पास ग्राहक लेकर आऊंगा, और ग्राहक को कन्विंस करने और यहां तक लाने के लिए आपने अमली एक्टिविटी की है, आप उसको लेकर आए कंपनी वाले के पास और पहले से तय है आपका उन कंपनी वालों के साथ, तो लेना जायज है।
ठीक,
कि आपने एक जो ब्रोकरी का काम होता है वो काम अपनी शरायत के साथ किया, जो उसका तरीका होता है, और आप उजरत के मुस्तहिक भी होंगे। अगर इसके अलावा कोई और सूरत है तो वो सूरत आने पर ही फिर बताया जाएगा कि उसका हुक्म क्या होगा।
ठीक, अगली कॉल शामिल है सिलसिला करते हैं।
मुफ्ती साहब, ये सवाल है कि जो है ना मेडिसिन की कंपनी है उसमें मैं इन्वेस्टमेंट करना चाह रहा हूँ कि उसका क्या तरीकेकार होगा? चलता कारोबार है, चलता हुआ कारोबार है, उसकी जो तरीकेकार बता देंगे किस तरह जो है ना हम लोग कर सकते हैं?
मेडिसिन कंपनी में इन्वेस्टमेंट
देखिए, आमतौर पर एक दो पार्टनर बन गए और एक दुकान रजिस्टर हो गई, कंपनी तो ये भी है, बजाय तो यही है ना कि कंपनी तो कहते हैं जो मेडिसिन बना रही हो या जिसके
मैन्युफैक्चरिंग जो
हाँ डिस्ट्रीब्यूशन हो, तो कंपनी मेडिसिन की हो या किसी और चीज की हो, उसके लिए आपको यूं ऑनलाइन तरीके से जवाब पूछने की जहमत करने की आदत नहीं होनी चाहिए, बल्कि आप दारुल इफ्ता रेस्टोरेंट की किसी भी शाख में आए, आपको एक क्लोजिंग करके लानी पड़ेगी कि भाई इस कंपनी का फिलहाल ये स्टेटस है, मैं इतने अमाउंट मिला रहा हूँ और हमारे दरमियान मुआहदा ये होने जा रहा है, परसेंटेज ये तेरह होने जा रही है, आप ये बताएं कि हम कहीं गलती तो नहीं कर रहे। फिर अगर तो आपका वो निजाम बिल्कुल सही बना होगा, हम कहेंगे ओके गो अहेड,
ठीक
आप आगे बढ़िए, और अगर उसमें कहीं सुकुम पाएंगे, कोई खामी नजर आएगी, हम ये कहेंगे भाई यूं नहीं, आप यूं कर लें,
ठीक है ये रास्ता यूं चेंज कर लें, जो भी है।
तो यूं पूरी तफसीलात चाहिए, बैठेंगे, आप ये समझें कि आप एक कंसल्टेंट के साथ बैठ रहे हैं, तो कंसल्टेंट के साथ आप बैठकर बगैर कुछ सूरतेहाल वाजे किए जवाब कैसे पा सकते हैं?
उससे हमारे सिलसिले का बस इख्तिताम की तरफ बढ़ रहा है, मैं यहाँ पे चाहूंगा कि सवाल लेने के बजाय मदनी चैनल के नाजरीन के लिए एक ऐसा सवाल मैं कायम कर दूं कि जिससे शायद सभी को फायदा हो जाए देखने वाले, वो ये कि आपको तो बहुत ज्यादा यकीनन इस सूरत हाल रहती होगी कि बात औकात यानी सवाल बेशक लफ्जों पे कम हो, 4-5 अल्फाज हो, एक दो जुमले हो या चले एक सफे का भी हो, लेकिन उसके पीछे पूरी एक तफसील तलब चीजें होती हैं, और जो चीज समझने चाह रहा होता है साइल सवाल करने वाला वो आप समझते हैं अपने तजुर्बे और इल्म की रोशनी में कि ये ऐसा नहीं कि खड़े खड़े बता दी जाए या एक आध नशिस्त में बता दी जाए, और यकीनी तौर पर इसका तजुर्बा बहुत सारे अफराद को होता है होगा, मेरा अंदाजा है ये। तो अब ये जो हमारे साइलीन हैं जो हर चीज को यूं समझते हैं, मैं हरगिज अल्लाह ना करे कि उन्हें वो नहीं कर रहा कि उनका हौसला तोड़ रहा हूँ, बल्कि मैं चाह रहा हूँ कि हमें वे पता चल जाए ना कि किस सवाल को किस अंदाज पे करना है, कैसे समझना है। बाजू का तो ही आप जवाब दे रहे हैं, आप जवाब दे रहे हैं, कोई और जवाब दे रहा है, आलिम दीन है, मुफ्ती इस्लाम है, वो जवाब दे रहे हैं, तो वो हमें समझ नहीं आ रहा होता। वजह ये होती है या तो हमारी अकल व शऊर जो है वो थोड़ा छोटा होता है, या बहुत बड़ी चीज को हम बहुत जल्दी से सेकंड में समझना चाह रहे हैं? कुछ पैगाम
देखिए, कौम को सवाल पूछने हैं जब भी तो हम आके बैठते हैं यहाँ,
ठीक है?
अगर वो इस फोरम पे सवाल ही नहीं पूछ सकते तो हमारे बैठने का फायदा क्या होगा?
ठीक है।
अगला मरहला ये होता है कि हर सवाल की नोयत मुख्तलिफ होती है,
ठीक है?
अब हमने जो जवाब दिया इनको, इनके लिए ये पहला डोज है,
ठीक है,
कि भाई मेरे मामले में मुझे ये करना पड़ेगा।
यानी इनके सवाल का कोई जवाब हुआ,
मतलब ये पहला स्टेप है,
ठीक है,
ये करना पड़ेगा। जहालत किस चीज का नाम है? जहालत कहते हैं पर्दा उठाने को। जो चीज आप नहीं जानते, पर्दा उठा, वो आपने जान ली। कुछ चीजें आपने जान ली कि भी यूं होगा, ये भी एक इल्म है,
ठीक है।
लोगों को पता ही नहीं होता कि क्या करना चाहिए।
यानी इल्म होता तो पर्दे उठते चले जाते,
पता ही नहीं होता क्या करना चाहिए
जी।
उनके पास वे भी नहीं होता
जी
कि क्या करें। तो हर आपका हर सवाल मुकम्मल हल हो जाए इस फोरम पर ये जरूरी नहीं है, और हम आपको मायूस भी नहीं करेंगे। यानी जितना हम आपको जवाब दे सकते हैं उतना हम जवाब देंगे। अब वो शेयर्स वाले ने
जी
दूसरी दफा कॉल की
जी,
पहले सवाल का मुद्दा तो वो समझे,
ठीक है,
कि भाई कई तरह के शेयर्स हैं,
ठीक है,
तो उनका भी उसूल दे दें। अब उसूल मैंने ऑनलाइन इसलिए नहीं दिए कि मसले में बहुत दिक्कत है, बहुत दिक्कत है, और बहुत बड़ा निजाम है, ऐसा निजाम है कि पूरा मुल्क इस निजाम पर चल रहा है,
ठीक है,
ठीक है ना। थोड़ी चीज होती है तो खबर क्या आती है, स्टॉक ऊपर हो गया, स्टॉक नीचे,
बड़ा वेरिएशन आती है उसके अंदर, तो बड़ी
इतना बड़ा निजाम है, इतने बड़े निजाम के ऊपर मैं दो चार उसूल क्या बयान करूं यहाँ बैठ के,
ठीक है। मुफ्ती साहब ने जैसे फरमाया, जाहिर सी बात है, अब ये जो मेरा सवाल था वो भी अपनी जगह, और जो मुफ्ती साहब ने फरमाया, यकीनी तौर पर हम बराह रास्त होते हैं मदनी चैनल पे, आप भी देख रहे हैं और आपके साथ साथ यानी हम कह सकते हैं लाखों करोड़ों लोग शायद देख रहे हों, तो हर किसी की सोच भी मुख्तलिफ होती है, हर शख्स जो उसे अप्लाई भी मुख्तलिफ अंदाज पे करता है। तो स्टेप बाय स्टेप आपको चलना पड़ेगा, हिम्मत नहीं हारनी, मसले पूछते रहेंगे, समझते रहेंगे, इंशाल्लाह
हल। एक सवाल ऐसा नहीं आया जो पहले आया हो,
सवाल तो नए हैं और कैफियत करने वाले भी मुख्तलिफ थे, वेरिएशन।
बड़ी खुशी हुई आपका सुना करके, ज्यादा खुशी हुई।
मैं मदनी चैनल के नाज़रीन को बता दूं कि आकामे तिजारत में मुफ्ती साहब की खुशी का बाइस ये होता है कि नए सवाल आते हैं, जितने नए सवाल होते हैं तो फिर खुशी भी दीदनी होती जाती है। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। मदनी चैनल देखते रहिए। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि
वसल्लम।